नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईं यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित, पुँजीगत खर्च वृद्धिका लागि अर्थ मन्त्रालयबाट सम्बन्धित मन्त्रालय एवं निकायलाई सहजीकरण गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई, आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय योजना आयोगद्वारा सरकारवाला निकायहरूसँग छलफल, मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव मुख्य चुनौतीको रूपमा रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क र एसियाली विकास बैङ्क एडिबीद्वारा नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत लगायतका आर्थिक प्रसङ्ग प्रस्तुत गर्छौँ।
प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नुभएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले गत जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नुभएको थियो। विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि यही असार 1 र 2 गते सभामा छलफल भएको थियो। सो छलफलमा उठेका प्रश्नको जवाफ बुधबार र बिहिबार सम्बन्धित मन्त्रीहरूले दिनुभएको थियो। प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि राजस्वको अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प नभएको बताउनुभयो।
राज्य सञ्चालन गर्नका लागि राजस्वका अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प नरहेको कुरा मैले यसै सम्मानित सदनमा पटक पटक राखिसकेको छु। आगामी आर्थिक वर्षमा वैदेशिक र आन्तरिक ऋण क्रमशः 247 र 410 अर्ब परिचालन गरिने, तर सोही अवधिमा आन्तरिक ऋणको सावा र ब्याज भुक्तानीका लागि 246 अर्ब खर्च हुने र खुद रु 164 अर्ब मात्र आन्तरिक परिचालन गरिने हाम्रो अनुमान छ। आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने राज्यका प्राथमिकता प्राप्त आयोजनामा विनियोजन गरिएको छ। अर्थतन्त्रको आकार जिडिपीको तुलनामा जिडिपीको सापेक्षतामा सार्वजनिक ऋण गत विगतभन्दा धेरै वृद्धि नहुने अनुमान हाम्रो छ। लगभग हामी 44% अफ जिडिपीकै हाराहारीमा रहनेछौँ। यो अलिकति गणितीय हिसाबले अनौठो लागे पनि यथार्थ यो नै हो, किनकि हामी 7 खर्ब जति ऋण लिए पनि धेरै ऋण पुरानो दायित्व तिर्नमै जान्छ र जिडिपीको आकार हामीले प्रक्षेपण गरेकै रफ्तारमा अगाडि बढ्यो भने चाहिँ डेट टु जिडिपी रेसियो यो लगभग स्थिर हुने अवस्था छ। त्यसैले 6-7 खर्ब ऋण बोकेर ऋणको बलमा चाहिँ बजेट कार्यान्वयन भन्ने जुन बारम्बार दोहोऱ्याएको भाष्य चाहिँ त्यो गलत नै भएको व्यवहार म माननीय सांसदज्यूहरूलाई राख्न चाहन्छु। यसै सन्दर्भमा बजेट पनि धेरै ठुलो आकारको आयो कि भनेर पटक पटक टिप्पणी भएको मैले सुन्न पाएँ। बजेटको आकार जिडिपीको प्रक्षेपित जिडिपीको सापेक्षतामा हेर्नुपर्ने हुँदछ। भूकम्पपछि यो 32-33-35% अफ जिडिपीमा फुकिएको बजेटको आकार यसपटक जम्मा 28.5% हुने, त्यसैले यो 10-12 वर्षमै सबभन्दा सानो बजेट, एकदम अनुशासित बजेट भएको कुरा पनि म सम्मानित सदनलाई जानकारी दिन चाहन्छु। हामीले अलिकति फरक दृष्टिकोण राखेकै हो। गरिबी कसरी घटाउने भन्ने विषयमा हामीले यो सामाजिक सुरक्षाका विद्यमान कार्यक्रमहरू कुनै पनि कटौती नगरेको, जे जे गरिबीका नाममा ल्याइएका अघिल्ला कार्यक्रमहरू सबै यथावत छन्, त्यसैले गरिबमुखी कार्यक्रमहरू काटियो कि भन्ने आशंकालाई पनि म निवारण गर्न चाहन्छु। तर हामीले स्पष्ट धारणा यसपटक के राखेको हो भने केवल नगद वितरण गरेर मात्र दिगो रूपमा गरिबी घट्दैन भन्ने यथार्थलाई हामीले स्वीकार गरेका छौँ र मानिसहरूलाई सहायता लिने अवस्थामा राख्ने होइन, आम्दानी आर्जन गर्ने अवस्थामा पुर्याउने पक्षमा हामी छौँ। त्यसैले कृषिको आधुनिकीकरण, सिँचाइ, कृषि बिमा, श्रमिक सुरक्षा, सिप विकास, उद्योग, स्टार्टअप, पर्यटन, डिजिटल अर्थतन्त्र र निजी लगानी मार्फत रोजगारी सिर्जना गर्ने रणनीति लिएका छौँ। अन्तत गरिबी घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको स्थायी आम्दानी र रोजगारी हो र यो स्थायी आम्दानी र रोजगारी डिसेन्ट वेल रेमुनरेटेड जब्सबाट आउँछ। त्यसको 85-90%सम्मको सिर्जना निजी क्षेत्रले गर्ने गर्दछ। त्यसैले निजी क्षेत्रलाई उत्साहित नबनाइकन, उनीहरूको मनोबल नउठाइकन चाहिँ यता रोजगारी पनि सिर्जना नहुने र चिरस्थायी रूपमा गरिबी पनि निवारण नहुने भावनाले हामीले त्यो धारणा लिएका हौँ र हाम्रो सारमा हाम्रो दृष्टिकोण भनेको गरिबीको व्यवस्थापन मात्र गर्ने होइन, समृद्धिको सिर्जना हो। केवल सहायता होइन अवसर, केवल वितरण होइन उत्पादन, केवल भत्ता होइन आमदानी र रोजगारी भन्ने दृष्टिकोणबाट यो बजेट ओतप्रोत नै भएको छ।
अर्थमन्त्री डाक्टर वाग्लेले आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने राज्यका प्राथमिकता प्राप्त आयोजनामा विनियोजन गरिएको पनि बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा दलित बालबालिकाको पोषण भत्ता दोब्बर गरिएको उल्लेख गर्नुभयो।
आर्थिक, सामाजिक तथा मानवीय विकासमा पछाडि परेको कर्णाली, मधेस र सुदूरपश्चिम लगायतका क्षेत्रलाई प्राथमिकतामा राखी क्षेत्रगत बजेट तथा कार्यक्रम विनियोजन गरिएको छ। दलित बालबालिकाको पोषण भत्ता दोब्बर गरिएको छ। कृषिको मल, बिउ, सिँचाइ, मूल्य श्रृङ्खलामा प्रदान गरिएको अनुदानले लक्षित वर्गको उत्थानमा सहयोग पुर्याउने विश्वास मैले लिएको छु। शिक्षा स्वास्थ्यमा बजेट अलिक कम भयो कि भन्ने टिप्पणी पनि यहाँ आएको छ। अङ्क नै हेर्ने हो भने त्यस्तो यथार्थ होइन, पोहोर परारभन्दा बढेकै छ एब्सोल्युट टर्म्समा। तर हाम्रो ठुलो रकम सङ्घीय सरकारले भन्दा पनि स्थानीय तहमा यसपालि 151 अर्ब हामी स्थानीय तहलाई नै विनियोजन गर्दैछौँ शिक्षा क्षेत्रमा। त्यो धेरै चाहिँ तलब सुविधा पनि हो शिक्षकहरूको, र आगामी वर्ष शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आमूल पुनर्संरचनासहित यस क्षेत्रको दिगो विकासको जग निर्माण गर्ने नीति लिएको छ। विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पतालहरूको निर्माणलाई निरन्तरता दिइएको छ। स्वास्थ्य बिमाको पुनर्संरचना गर्नै पर्ने बिन्दुमा हामी आएका छौँ। हामीले 10 अर्ब छुट्याएको स्वास्थ्य बिमाको दायित्व अहिले लगभग यो म आएपछि मात्रै पनि 5 अर्ब थपिसकेँ। अन्य अरू अरबौँ चाहिँ अरू थप दायित्वहरू आइरहेका छन् र यो असीमित दायित्वको बोझमा हामीले चाहिँ यसलाई कुनै न कुनै रूपले बाँध्नुपर्नेछ। मलाई आशा छ साउनपछि हामी अलिकति दिगो मोडालिटीमा चाहिँ सङ्क्रमण गर्न सक्छौँ भन्ने आशा मैले राखेको छु। शिक्षा, स्वास्थ्य र विद्युतमा महसुल लगाइएको विषय पनि आएको रहेछ। यसमा मैले पनि पटक पटक यसमा स्पष्ट पारिसकेको छु। बिजुलीमा भ्याट भन्ने कुरा अन्तिम उपभोक्तामा भार नपर्ने गरेर हामी व्यवस्थापन गर्दैछौँ। यो खरबौँको लगानी भएको क्षेत्र, खरबौँको लगानी आवश्यक भएको क्षेत्र, जिडिपीमा ठुलो हिस्सा ओगटिरहेको क्षेत्रलाई यो औपचारिक अर्थतन्त्रको जालोबाट बाहिर राख्न सक्ने सुविधा थिएन। अघिल्ला सरकारहरूले यसलाई अप्रिय भन्छ कि भनेर नआटेको पनि हुनसक्छ। एउटा बलियो जनादेश प्राप्त सरकारले यो दीर्घकालीन राष्ट्रिय हितमा रहेकोले आँट्नै पर्ने थियो। तर अन्तिम उपभोक्तालाई भार नपरोस् भनेर हामी मूल्य समायोजन गर्ने वा यो लगाएकै खण्डमा पनि यो 5% भने पनि 5% हुँदैन, किनकि 50 युनिट फ्री नै भनेका छौँ। त्यो फ्री युनिटको थ्रेसवर्डलाई बढाएर 100-150 पुर्याएर लगभग 95% नेपालीलाई यसको असर नपर्ने गरेर चाहिँ हामीले त्यो तयारी गरिरहेका छौँ। यसै पनि यसमा ऊर्जा मन्त्री र अर्थमन्त्री बीच चाहिँ घनीभूत संवादहरू भइ नै रहेको छ। साउन 1 गतेदेखि यसको उपभोक्ताको हितमा नै, आम नेपाली जनताको हितमा नै निर्णयहरू आउनेछन्। नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेका आयोजनाहरू, मर्स्याङ्दी, कालीगण्डकी जस्ता आयोजनाहरू 30 वर्षभन्दा पुरानो भइसके, त्यो त्यसबाट आएको डिभिडेन्डलाई पनि अब नेपाली जनतालाई नै फिर्ता दिने विधिहरूमा पनि हामीले छलफल गरिरहेका छौँ। शिक्षाको विषयमा पनि अलि भ्रम छरियो वा हामीले बुझाउन सकेनौँ। शिक्षामा झन्डै अब वार्षिक 10 लाखसम्म हामीले आयकर छुट भनेका छौँ, भनेपछि मासिक 83,000 र क्रमशः त्यो मासिक 1 लाखै आम्दानी भएका घर परिवारले कर तिर्नै नपर्ने गरेर एउटा ठुलो क्रान्तिकारी छुट हामीले दिएका छौँ एकातिर। अर्कोतिर शिक्षामा निजी स्कुलहरूमा यो लाग्ने भनेका हौँ 3%, तर तपाईँ करको नेटमा आउनुभएको छ भने आफ्नो बालबालिकाको लागि निजी स्कुलमा गरेको खर्चको पनि 25,000 रुपियाँसम्म करकट्टी गर्न पाइने व्यवस्था अहिले गरेका छौँ। तर ट्याक्स नेटमा चाहिँ आइदिनु पर्यो। तपाईँ बच्चा बालबालिकाको लागि 5,000, 10,000, 15,000 निजी स्कुलमा खर्च गर्न सक्ने हैसियत पनि राख्ने, यता वार्षिक 10 लाख, 12 लाखसम्मको आम्दानी पनि हुने, तर राज्यले नचिन्ने गरेर लुकेर बसेको अवस्थामा चाहिँ राज्यले दिने, तपाईँ हामीले दिने लाभबाट चाहिँ वञ्चित हुनुपर्ने हुन्छ। त्यसैले हामी अर्थतन्त्रको अभूतपूर्व औपचारिकीकरणको अभियानमा छौँ।
उहाँले विनियोजन ऐन 2082 र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 संशोधन गरी पुँजीगत तर्फको रकमान्तर विषयगत मन्त्रालयले नै गर्न सक्ने गरी अधिकार प्रत्याजन गरिएको पनि स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संशोधन गरी प्रक्रियालाई छोट्याइएको र आयोजना प्रमुख लगायत जनशक्तिको स्थायित्व सुनिश्चित गरिएकाले पनि अब पुँजीगत खर्चमा वृद्धि हुने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजीगत खर्च वृद्धिका लागि अर्थ मन्त्रालयबाट सम्बन्धित मन्त्रालय एवं निकायलाई सहजीकरण गरिने समेत उल्लेख गर्नुभयो।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सरकारवाला निकायहरूसँग छलफल गरेको छ। छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले सुशासन, आर्थिक विकास र उत्पादनशीलतामा प्रोत्साहन गर्ने गरी सरकारले ल्याएको बजेट ऐतिहासिक भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अहिलेको सरकारले कागजी प्रक्रिया भन्दा पनि तोकिएको काम शत प्रतिशत समयमै सम्पन्न गर्न चाहेको भन्दै अहिलेको जनशक्तिले काम सम्पन्न गर्न नसक्ने हो भने युवा शक्तिलाई इन्टर्नसिपमा लगाउन पनि सरकार तयार रहेको बताउनुभयो। छलफलमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरूबीच समन्वय बढाउनु पर्नेमा जोड दिनुभयो। त्यसै गरी आयोगका सचिव रविलाल पन्थले नवयुवाहरूको आन्दोलनको मर्म र महत्वाकांक्षालाई सम्बोधन गरी आएको बजेटले नयाँ पुस्तामा आशा पलाएको बताउनुभयो। छलफलमा विभिन्न मन्त्रालयका सचिवहरूले बजेट कार्यान्वयन गरी पुँजीगत खर्च बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अर्थमन्त्री डाक्टर सोडिमु आग्लेले वर्तमान सरकार निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक भएकाले ढुक्क भएर व्यवसाय गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा राजधानीमा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानी मैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषय छलफलमा सहभागी भई उहाँले निजी क्षेत्रलाई उत्साहित भएर काम गर्न आग्रह गर्नुभएको हो। उहाँले विगतका नीतिगत तथा प्रशासनिक जटिलताका कारण व्यवसायमा देखिएका समस्या समाधान गर्दै उद्यमी व्यवसायलाई पुनः सक्रिय बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले 10 लाख रुपियाँसम्मको आयमा कर छुट, विद्युत क्षेत्रमा लगाइएको करलाई अन्तिम उपभोक्ता मैत्री बनाउने प्रयास तथा सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत शिक्षा र पोषण लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्र सुदृढ बनाउन र लगानीकर्ताको मनोबल बढाउने खालको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटले सकारात्मक संकेत दिए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो। चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिए पनि राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउने व्यवस्था उपयुक्त नभएको बताउनुभयो। चेम्बर अफ कमर्सका सल्लाहकार परिषदका अध्यक्ष तथा पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठले निजी क्षेत्रको सम्मान नहुने मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले सम्पत्ति शुद्धिकरण निवारण ऐन र संगठित अपराध सम्बन्धी कानुनी व्यवस्थाले व्यवसायी तथा लगानीकर्ता माझ त्रासको वातावरण सिर्जना गरेको बताउनुभयो। चेम्बरका पूर्व अध्यक्ष सुरेश कुमार बस्नेतले सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्थामा घर जग्गा तथा पैतृक सम्पत्तिको कारोबारमा समेत 5% लाभ कर लगाउनु न्यायचित नभएको बताउनुभयो।
मुलुकको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव देखिएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले गरेको अध्ययनअनुसार पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, जनशक्ति पलायन, पर्यावरण मैत्री उद्योगको व्यवस्थापन र सञ्चालनलाई पनि चुनौतीको रूपमा लिइएको छ। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु, औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, कच्चा पदार्थको उचित प्रबन्ध गर्नु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, निर्यातजन्य वस्तुको विविधीकरण गर्नु लगायत चुनौती औद्योगिक क्षेत्रमा रहेका नेपाल राष्ट्र ब्याङ्कको अध्ययनले देखाएको छ। नेपाल राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा स्थापना भएका उद्योगमा पुँजी अभाव तथा बजारीकरणको समस्या रहेको छ।
एसियाली विकास ब्याङ्क एडिबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडिबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। एडिबीका अनुसार परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहोर पानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।